अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल online.com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ प्राध्यापक डाक्टर तुलसी धरेल। धादिङमा जन्मी चितवनमा हुर्की सन् 2000 क्यानाडा पुग्नुभएका धरेल प्राध्यापक, चार्टर्ड मार्केटरका साथै बहुसांस्कृतिक सामाजिक अभियन्ताका रूपमा सुपरिचित हुनुहुन्छ। चितवनको व्यावसायिक परिवारमा स्कुले जीवन सक्नुभएका धरेलले नेपाल, मङ्गोलिया र क्यानाडाको प्राध्यापन पेसामा लामो अनुभव सँगाल्नु भएको छ। क्यानाडाको मल्टिकल्चरल काउन्सिलको 2 कार्यकाल अध्यक्षता सम्हालिसक्नुभएका धरेल टप 25 क्यानेडियन अवार्डबाट सम्मानित हुनुहुन्छ। मार्केटिङ र व्यवस्थापनका विज्ञ धरेल एक समय मङ्गोलिया सरकारको मार्केटिङ एडभाइजरको उच्च पदमा रहेर गरेको काम स्मरणीय रहेको बताउनुहुन्छ। मङ्गोलिया सरकारको अनररी मेडलबाट सम्मानित उहाँ क्यानाडामा बहुसांस्कृतिक प्रवर्धनका लागि किङ चार्ल्स कोरोनेसन मेडलबाट समेत सम्मानित हुनुहुन्छ। क्यानेडियन मार्केटिङ एसोसिएसनका काउन्सिल सदस्य धरेल नेप्लिज मार्केटिङ एसोसिएसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा संस्थापक सदस्य हुनुहुन्छ। भारत इन्दौरबाट पीएचडी सकेपछि जिल्लातिरै फर्केर राजनीति गर्ने मनसाय राख्नुभएका समाजसेवी भावनाका धरेल तर सपरिवार पुग्नुभयो क्यानाडा। सुरुमा त्यहाँ केही सामान्य काम पाइन्छ कि भनेर स्थानीयहरूसँग चिन्जान गर्दा सुरुमै आफूले नसोचेको प्राध्यापनकै काम पाएको र त्यसो हुनुमा क्यानाडाबाट नेपाल बारम्बार आउने नेपाल र नेपालीलाई बुझ्ने पर्यटकहरूको नेपालीप्रतिको उच्च सद्भाव कारण भएको स्मरण गर्नुहुन्छ। डाक्टर धरेलसँगको कुराकानीका थुप्रै प्रसङ्गहरू गत हप्ताको कार्यक्रममा राखेका थियौँ। आजको कार्यक्रममा बाँकी प्रसङ्गहरू राख्दैछौँ। समाज सेवा र नेतृत्वदायी भूमिका निर्वाह गर्ने जीवनको प्रेरणा, क्यानाडामा नेपालीहरूको अवस्था र गतिविधि, विदेशमा दोस्रो पुस्ताका नेपाली र तिनको सांस्कृतिक निरन्तरता, चार्टर्ड मार्केटर र व्यवस्थापन विज्ञका दृष्टिबाट नेपालको समुन्नतिका सम्भावित कुरा, जीवनमा सन्तोष असन्तोषका अनुभव, स्वदेश आउँदा देखिने बुझिने महसुस गरिने परिवर्तन, विदेश हुँदा पाएका र स्वदेश नहुँदा गुमाएका कुरा, क्यानाडाली मल्टिकल्चरल काउन्सिलमा नेपाली संस्कृतिको पहिचान र स्थान लगायतका प्रसङ्ग आजको कार्यक्रममा रहेका छन्। त आदरणीय श्रोता सुनौ क्यानाडामा विगत 27 वर्षदेखि प्राध्यापनरत डाक्टर तुलसी धरेलसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। प्राध्यापनका अतिरिक्त एकजना मार्केटिङ विज्ञ साथै अनेक संस्थासँग आबद्ध पनि हुनुहुन्छ, एकजना सामाजिक अभियन्ता पनि हुनुहुन्छ। यो सामाजिक क्षेत्रको सेवामा सक्रिय भइरहने यहाँको प्रेरणा भावना के हो जस्तो लाग्छ यहाँलाई?
मैले त्यही बचपनदेखि नै मैले भने म आफू सायद 14 वर्षको थिएँ होला। एकपटक हाम्रो गाउँमा मन्त्री आउने भनेपछि हाम्रो गाउँमा सबै मान्छे, गाउँ भनेको हाम्रो भण्डारा बजारमा, त्यहाँ हेल्थ पोस्टको उद्घाटन गर्न एकजना मन्त्री आउने भने, अनि त्यहाँ हाम्रो प्रधान पञ्च थिए, हाम्रो एकजना मामा पर्ने, उनले भने लो अब मन्त्री त आउने भयो, अब त्यो भाषण गर्ने कसले गर्ने खोजे मान्छेहरू, अनि ल भान्जा तपाईँ अब सानो भयो भने तपाईँले गर्नु पर्यो भने म थाहा छैन के भन्नु पर्ने, म जबरजस्ती मञ्चमा म पुगेँ, सम्बोधन कसरी गर्नुपर्ने कसैले भने पनि थिएन, मैले सम्बोधन गरेँ। त्यसले एउटा मलाई यति एउटा चाहिँ चमक बढाइदियो, म रातोरात प्रख्यात भएँ। अब त्यतिखेर मन्त्रीको अगाडि भाषण गर्नु, किनभने त्यो बेलामा पञ्चायती काल थियो, अलिकति क्षुद्र केही बोल्यो कि त्यो व्यक्ति मात्रै होइन त्यसका परिवार सहितले त दण्ड भोग्नु पर्थ्यो, त्यो पनि मलाई थाहा थिएन त्यो अवस्था आउँछ भनेर। तर मैले राम्रै बोलेछु, अनि एउटा मोटिभेसन भनेको त्यो अवस्था पनि त्यस्तो हुँदो रहेछ। त्यसपछि मलाई त यतिकै मान्छेले चिन्न थालिहाले। पछि म मास्टर डिग्री गरेपछि त्यो लियो क्लबको प्रेसिडेन्ट भएपछि त झन् राष्ट्रिय स्तरमै परिचित भएँ। त्यसरी मैले चाहिँ त्यो धुम्रपान आदि यताको कामहरू गरेँ, विश्वबाट अनि अन्तर्राष्ट्रिय सम्मानहरू पाएँ। त्यसले गर्दाखेरि त्यो समाजसेवामा मेरो उत्प्रेरणा बढ्दै गयो। यहाँ आएपछि यहाँका सङ्घ संस्थाहरूमा त्यत्तिकै इन्भल्भ भएँ। त्यो मात्र नभएर त्यो झन् मल्टिकल्चर काउन्सिल भन्नेकै नेतृत्वमै पुगेको छु, जहाँ चाइनिज, जापानिज, कोरियन, भियतनामी सबै देशका प्रतिनिधिहरूमा। भनेपछि यो एउटा गर्दै गएपछि उही भनिन्छ नि अब माथि पुग्न भने तलैदेखि सुरु गर्दै गएपछि त्यो कुनै नौलो नहुने रहेछ। एकैचोटि माथि पुग्यो भने मात्र नौलो हो, तलैदेखि भरेको चढ्दै 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 गयो भने खासै त्यो चाहिँ नयाँ नहुने रहेछ। मेरो चाहिँ अहिले मैले आफूलाई त्यही फिल भइरहेछ
सर। अब क्यानाडामा नेपालीहरूको अवस्था र गतिविधिहरूबारे केही बताइदिनुहोस् न। नेपाली कति होलान्, कुन कुन अवस्थामा छन्, पछिल्लो दशक चाहिँ उच्च प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरूको उपस्थिति उत्साहजनक छ भनिन्छ, यहाँले बुझेअनुसार केही राखिदिनुहोस् न।
क्यानाडा चाहिँ वास्तवमा कम्पेरिटिभली बेलायत, अमेरिका, अस्ट्रेलियाको दाँजोमा क्यानाडामा त्यति धेरै छैन नेपाली। तर पनि यो कोभिड पछिको अवस्थामा चाहिँ क्यानाडामा नेपालीहरू आउने सङ्ख्या उग्र रूपमा बढ्यो। विशेष गरेर विद्यार्थीहरू, धेरै मात्रामा विद्यार्थीहरू क्यानाडा आए। कयौँ विद्यार्थीहरूले त्यो तयारी नगरिकन आउँदाखेरि दुःख पनि पाए। यहाँको सरकारले चाहिँ गत वर्षदेखि चाहिँ विदेशी विद्यार्थीहरू आउनमा एकदमै कन्ट्रोल गरेपछि अहिले चाहिँ नेपाली विद्यार्थीहरूको सङ्ख्या पनि घटेको छ। र अहिले आधिकारिक तथ्याङ्क नहुँदा पनि टेन्टेटिभली 1,00,000 नेपाली छ भनेर भनिएको छ। त्यसमा आधाभन्दा बढी यही सहर जहाँ म बस्छु, टोरन्टो भन्ने सहरमै छन्। र अधिकांश नेपालीहरू राम्रो पेसामा छन् पनि र स्वयं सेल्फ इम्प्लोइमेन्ट भन्छन्, आफै काम गर्ने, व्यवसायमा लाग्ने, रेस्टुरेन्टहरू गर्ने, रियल इस्टेटहरू गर्ने होइन, अनि अब इन्जिनियर, डक्टरहरू पनि छन्, प्राज्ञिक क्षेत्रमा पनि छन्। अहिले चाहिँ सबभन्दा राम्रो पक्ष चाहिँ के छ भने नेपालीहरू कुनै पनि यहाँ बदनाम छैन नेपालीहरूको, नेपालीहरूले राम्ररी बसेको छ, उच्च स्थानमा राजनीतिक रूपमा यहाँ माथि पुगिसकेको छैन नेपालीहरू कुनै पनि राजनीतिक पोजिसनमा। तर प्राज्ञिक एरियामा, अरू चाहिँ प्रोफेसनल एरियामा नेपालीहरूको राम्रै प्रस्तुति अहिले भइरहेको छ। ओभरअलमा नेपालीहरू अरू समुदायको भन्दा अब युनाइटेड छन्। सङ्घ संस्था त धेरै छ, टोरन्टो सहरभित्र मात्रै 80 भन्दा बढी नेपाली सङ्घ संस्था होला। तर पनि ती सङ्घ संस्था कस्ता छन् भने एक आपसमा प्रतिस्पर्धा गर्ने होइन कि एउटाले नगरेको चिज अर्कोले गर्ने, त्यस्ता किसिमको संस्था भएकोले सबै मिलेर बसेको छ, सबैले राम्रै गरेको छ, डुप्लिकेसन खासै हुँदैन। र कुनै यस्तो व्यक्ति पनि छैन जो चाहिँ सर्वमान्य भनेर नि छैन, र सबैलाई सबैले सर्टेन आदर सत्कार चाहिँ गरेकै भेटिन्छ।
हजुर,
राम्रो छ ओभरअल।
हजुर, अब खास गरी विद्यार्थीहरूको चाहिँ अवस्था के छ, उनीहरूका सजिला अप्ठ्यारा कुराहरू केही थाहा पाउनु भएको छ कि? यहाँले बुझेछ
मैले यसमा मैले केही अन्तर्वार्ताहरू पनि मेरो युट्युबहरूमा नि छ। अहिले त अलिकति सामने भएको छ, त्यो जतिखेर विद्यार्थीको चाप यहाँ धेरै थियो त्यतिखेर विद्यार्थीहरू कुनै तयारी बिना नै यतिकै दौडाउँदाखेरि धेरै दुःख पाएको थिए। कतिलाई बस्न खानाको व्यवस्था थिएन, कतिले चाहिँ बाटो खर्च भनेर अलिकति पैसा मात्र बोकेर आए, यहाँ आएपछि तुरन्त काम पाउँछ भने गरी त्यो कन्सल्टेन्टहरूले चाहिँ धेरै बदमासी गरेको त्यतिखेर कुरा पनि आयो। उनीहरूले झुटो कुराहरू भन्दै जान पाएको छैन, तपाईँलाई चाहिँ काम पाउँछ, तपाईँलाई बस्न पाउँछ सारा भन्दै यहाँ आएर विद्यार्थीहरू बिचल्लीमा परे र यहाँका सङ्घ संस्थाहरूले ती विद्यार्थीहरू उद्धार गर्ने काम चाहिँ धेरै नै गर्यो। त्यस कारणले तयारी नभइकन आउँदाखेरि चाहिँ अलिकति कठिन हुन्छ, च्यालेन्जिङ हुन्छ, किनभने यहाँ पनि कुनै चाहिँ नेपालले सयौँ विद्यार्थीहरूलाई यतिकै आश्रय दिने अवस्था कसैको पनि छ। त्यस कारणले मैले त मेरो इन्टरभ्यू धेरै नै इन्टरभ्यू भएको थियो नेपाली मिडियाहरूले, मैले भनेको थिएँ विद्यार्थीहरूलाई पूर्ण तयारी नभइकन एकलौटी कन्सल्टेन्टले फकाएको भरमा चाहिँ नआउनु, आफैले रिसर्च गर्नु, आफूलाई पुग्ने पकेट खर्च, पुग्ने पैसा चाहिँ लिएर आउनु, यहाँ आउँदैमा जब पाइहाल्छ भन्ने नै होइन, कम्तीमा 6 महिनालाई पुग्ने पैसा लिएर आउनु, अनि यहाँ पढाइ पुरा गरेपछि त जागिर पाउने सम्भावना हुँदैछ। आएको दिनदेखि जागिर खोज्दाखेरि यता पनि राम्रो नहुने, यता पढाइ पनि नहुने, त्यस्तो अवस्था पनि धेरै विद्यार्थीलाई भयो। त्यस कारणले अहिले चाहिँ धेरै अब नेपालबाट आउने कन्सल्टेन्टहरूलाई पनि अलिकति सचेत गराइएको छ भन्ने मैले खबर पाएको छु। अब चाहिँ राम्रो अवस्था होला।
हुन त 12 पास गरेपछि जानुभन्दा चाहिँ ब्याचलर पास गरिसकेपछि आएको राम्रो हो, पढ्नलाई आउनु नै पर्छ भन्ने सुझाव पनि दिएको पाइन्छ नि।
त्यो दिएकै त्यही हो, यहाँ त अब अहिले फेरि सरकारले नै रोक्दियो, 12 पढेर आउनेहरूलाई यहाँ सकेसम्म भिसै दिए छैन, मास्टर डिग्री गर्न आउनेलाई मात्रै दिएको छ, मास्टर डिग्री गर्न आउनेलाई चाहिँ वर्क पर्मिट पनि दिएको छ, अनि 12 पढेर आउनेलाई चाहिँ वर्क पर्मिटलाई नि रोकेको छ। त्यस कारणले अहिले यहाँको क्यानाडियन सरकारले नि त्यो गर्यो, हाम्रो पनि त्यहाँ चाहिँ अब तपाईँको 17-18-19 वर्षको बच्चाहरू कहिले घरबाट घरमा खाएको भाँडा थाल पनि चाहिँ आफूले उठाउनु नपर्ने बच्चाहरू यहाँ एकैचोटि यहाँ आउँदाखेरि तिनीहरूलाई धेरै नै गाह्रो भएको थियो। अहिले धेरैले अब भनिएछन् त्यसका चाहिँ रिफ्लेक्सन भनौँ न, त्यसलाई चाहिँ विभिन्न मिडियाबाट चाहिँ विद्यार्थीलाई जानकारी दिएको छ आउन चाहनेहरूलाई।
डाक्टर साहब, अब अलिकति प्रसङ्ग बदलाउन, अब पछिल्लो समय विदेशमा रहेका नेपालीहरूका दोस्रो पुस्तालाई, अब दोस्रो पुस्ता पनि त्यहाँ भएका छन्, नेपाल र नेपालीहरूसँग जोडिरहनुपर्छ दोस्रो पुस्तालाई भन्ने विचारहरू आउन थालेका छन् होइन, केही कामहरू पनि भएका छन् भनिन्छ, अब यो कतिको महत्त्वको विषय हो र के भइरहेको देख्नुहुन्छ?
अब सबभन्दा राम्रो पक्ष चाहिँ के भने, एकपटकको नेपाली सधैँको नेपाली, त्यो चाहिँ यहाँ आएका नेपालीहरूले कसैले पनि छोडेको थिएन त्यो सोचलाई। त्यस कारणले सेकेन्ड जेनेरेसनमा एउटा कमी चाहिँ छ, सेकेन्ड जेनेरेसनले नेपाली त्यति राम्रो बोल्न नसक्ने, नेपाली लेख्न पढ्न त झन् नसक्ने अवस्था चाहिँ धेरैमा छ यहाँ, तर नेपालप्रतिको माया चाहिँ उनीहरूमा पनि छ है। तर अब यहाँनिर के चाहिँ समस्या भने, नेपाल सरकारले आजका मितिसम्म यो गैर आवश्यक नेपालीहरूको लागि सही रूपले निर्णय गर्न सकेको छैन। अब 25 वर्ष भयो यहाँ नारायणी खोलेको, करिब 25 वर्ष भयो, यो बिचमा जुन दिन पहिलो दिन जे थियो त्योभन्दा खासै अगाडि बढेको छैन। अब नेपाल सरकारले जुन संविधानमा लेखिएको गैर आवश्यक नेपालीहरूलाई नागरिकता दिने भनेर, त्यो चाहिँ अब अहिलेसम्म त्यसले चाहिँ मूल रूप लिन सकेको छैन। त्यस्तो किसिमको नेपाल सरकारले एउटा सहज रूपमा विदेशमा बसेको नेपालीहरूलाई ओहोरदोहोर गर्न पाउने, यो नेपालमा अब उनीहरूले धन सम्पत्ति सम्पूर्ण आर्जन गर्न पाउने यो अवस्था भयो भने नेपालसँग सम्बन्ध दोस्रो पुस्ता मात्र होइन, सयौँ पुस्तासम्म पनि हट्दैन। तर निस्ते बन्देज हुँदै गयो, निस्तेज गर्दै गयो, जाँदाखेरि भिसा लाग्ने, सोधखोज हुने, हरेक चाहिँ सुविधाहरू केही पनि नदिने अवस्था आयो भने बिस्तारै मान्छेहरूलाई त्यो मोह चाहिँ भङ्ग हुन सक्छ। त्यस कारणले नेपाल सरकारले यो विषयमा सोचिदियो भने दोस्रो पुस्ता मात्र होइन, मलाई त लाग्छ पुस्तौँ पुस्तासम्म निरन्तर माया ममता चाहिँ देशप्रति रहिरहन्छ भन्ने मलाई लाग्छ।
हजुर, दोस्रो पुस्तकालाई आफ्नो नेपाली माटोसँग, नेपाली भावनासँग, नेपाली संस्कृतिसँग जोडिरहन चाहिँ त्यहीँ पनि केही कामहरू भइरहेका छन्, अनौपचारिक शिक्षा, औपचारिक शिक्षा अथवा सांस्कृतिक विषयवस्तुहरू, यी चाहिँ के भइरहेका छन्, के देख्नुहुन्छ?
ए होइन, त्यो चाहिँ त हुन्छ यहाँ यहाँ हाम्रो स्कुले बच्चाहरूको लागि नेपाली कक्षा स्वयं एउटा मतलब भलन्टियरी एजुकेसन, अब यहाँ अलिअलि सरकारबाट थोरै थोरै चाहिँ सहयोग, नत्र भने आफै आफै कम्युनिटीबाट नेपाली क्लासहरू पढाउने, तर त्यसले कस्तो नि त्यो जुन सोचेको अनुसार चाहिँ गर्न गाह्रै छ, पूर्ण रूपमा चाहिँ त्यो स्कुलै जाने अवस्था पनि छैन, फुर्सदको बेलामा शनिबार आइतबार 2 घन्टा गएर पढाउने, त्यो पनि उमेरहरू मिलेर आउँदैन, कसैको बच्चा चाहिँ 10 वर्षको हुन्छ, कसैको बच्चा चाहिँ 5 वर्षको हुन्छ, तिनीहरूको म्याचिङ पनि हुँदैन, कुन लेभलमा पढाउने त्यस्तो चाहिँ छ कठिन। तर सबै ठाउँमा कम्युनिटीमा चाहिँ जहाँ बाक्लो नेपाली बस्ती छ त्यहाँ चाहिँ नेपालीहरूले आफ्ना बच्चाहरूलाई चाहिँ त्यो पठन पाठन गराउनु छ। त्योभन्दा ठुलो कुरो चाहिँ घरमै पनि यहाँको अभिभावकहरूले चाहिँ आफ्ना बच्चाहरूलाई नेपाली बोल्न चाहिँ उत्प्रेरणा भनौँ न मोटिभेट गरिरहेको छन्। लेख्न पढ्न चाहिँ अलिक कठिनै छ, तर एटलिस्ट बोल्न मात्रै जान्ने पनि हुन्थ्यो भन्नेमा हामी पुगेका छौँ।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा प्रस्तुत गर्दैछौ क्यानाडा टोरन्टोमा रहनुहुने प्राध्यापक डाक्टर तुलसी धरेलसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। एकजना बजार शास्त्रका विज्ञका दृष्टिमा नेपाल र नेपालीको स्रोत साधन र समृद्धि, जीवनमा सन्तोष असन्तोषका कुरा, चाहना हुँदाहुँदै गर्न नभ्याएका नपाएका कुरा, स्वदेश नेपाल आउँदाको अनुभव र देखिने बुझिने परिवर्तनको अनुभूति, स्वदेश नहुँदा पाएका गुमाएका कुरा, जीवनमा उमेर अनुसारका प्राथमिकता, विदेशमा रहेका नेपाली डायस्पोरा र स्वदेशको सम्बन्ध, क्यानाडाली बहुसंस्कृतिमा नेपाली संस्कृतिको पहिचान र स्थान लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब यहाँ बजार शास्त्रको जानकार, विज्ञ र चार्टर्ड मार्केटरका रूपमा प्रसिद्धि कमाउनु भएको छ। यो प्रसङ्गमा चाहिँ यहाँसँग एउटा जिज्ञासा के भने, अब संसारमा समृद्ध हुने देशहरू आफ्नो विशेषता अनुसारको स्रोत साधनको प्रवर्धन वितरण गर्छन् भनिन्छ, यो सन्दर्भमा हाम्रो स्रोत साधन चाहिँ के होला, हाम्रो देशको समृद्धिका लागि चाहिँ के गर्नु हुनुपर्छ जस्तो लाग्छ यहाँलाई, के चाहिँ अपेक्षित छ जस्तो लाग्छ, यो बारेमा केही बताइदिनुहोस् न।
सुन्नुहोस्, यहाँ मैले भन्नु, हामीहरू त्यत्तिकै मख परेर बस्यौँ, हामीहरू खोला नाला छौँ, हाम्रो हिमाल छ, हाम्रो चाहिँ वन जङ्गल छ भनेर दङ्ग भएर बस्यौँ, तर हामीले कहिले त्यसलाई बजारीकरण गर्न सकेनौँ। बजारीकरण गर्न नसकेको प्रतिफल अहिलेसम्म हामीले भोगिरहेका छौँ। हामीहरू जुन अवस्थामा थियौँ त्यही अवस्थामा कोरिया, दक्षिण कोरिया, त्यही अवस्थामा सिङ्गापुर, त्यही अवस्थामा मिडल इस्टहरूले आफ्नो भएको सामानलाई विश्व बजारमा चाहिँ परिचित गराए। हामीले पनि विश्व बजारमा परिचित नगराइकन हाम्रो बगिरहेको पानीले पैसा दिँदैन, हेर्नुहोस् है। अब हाम्रो पर्यटन व्यवसाय भने पर्यटनबाट पनि खासै ठुलो मात्रामा हामीले ल्याउन सकेका छैन। कम्पेयर गर्नुहोस् त थाइल्यान्डसँग, कम्पेयर गर्नुहोस् हाम्रा अरू छिमेकी मुलुकहरूसँग, हामीले खासै गर्न सकेका छैन। हाम्रो स्वर्ग जस्तो छ हाम्रो हिमाल, हाम्रो चाहिँ पश्चिममा चाहिँ कत्र कत्र राम्रा चाहिँ ठाउँ छन्, सुदूरपश्चिममा कस्ता राम्रा छन् भनेर हाम्रो आन्तरिक पर्यटनले मात्रै चाहिँ देश विकास हुँदैन, बाह्य पर्यटन हुन जरुरी छ। देशलाई बजारीकरण गर्न आवश्यक छ, देशको ब्रान्डिङ गर्न जरुरी छ। त्यही भएर मेरो त अभियान छ, हामीले 2021 सालमा नेपालमै नेप्लिज मार्केटिङ एसोसिएसन भनेर खोलेका छौँ। म त्यसको चाहिँ आजीवन मानार्थ त्यसको सदस्य र म मात्र एक्लो अन्तर्राष्ट्रिय सल्लाहकार पनि हुँ। हाम्रो एउटै के भनेका छन्, लेट्स ब्रान्ड नेपाल भनेका छौँ के, ब्रान्ड नेपाल। देशको ब्रान्ड भयो भने, जस्तो अहिले हामी कुनै देशमा त्यहाँ गयो भने त डर लाग्दो छ, त्यो देश त खतरा छ, त्यो देशमा त लुटपाट हुन्छ, त्यो देश सुरक्षित छैन भनेपछि ब्रान्ड चाहिँ त्यसको इमेज चाहिँ डाउन भयो। जुन देश हो त्यो देश त सुन्दर छ, त्यो देश त उत्कृष्ट छ, त्यो देश त यति राम्रो छ। जस्तो स्विजरल्यान्डको हामी बेला बेलामा हामीले उदाहरण दिन्छौँ, किन भन्दा स्विजरल्यान्डको एउटा ब्रान्ड बनेको छ, दक्षिण कोरियाको ब्रान्ड बनेको छ, जबकि उत्तर कोरियाको ब्रान्ड बनेको छैन। हाम्रा छिमेकी मुलुकहरूको पनि कुनै देशको बनेको छ, कुनैको छैन। हाम्रो उद्देश्य के हुनु पर्यो भने, पहिला देशको ब्रान्ड बन्नु पर्यो। ब्रान्ड बन्नको लागि स्थिर सरकार मात्र होइन, आर्थिक रूपले देशमा बाहिरबाट बाहिरलाई बजारीकरण, विश्व बजारमा हामीले इन्भल्भ भएनौँ भने हामीले कम्पिटिसन विश्वमा गर्न सक्दैनौँ।
अब हाम्रो उत्पादन र निर्यातका प्रसङ्गमा चाहिँ अब त्यस्ता के कुरामा चाहिँ हामी ब्रान्ड बन्न सक्छौँ?
दुई तिनवटा कुरो मैले धेरै पटक भन्छु। के हुनुपर्छ भने, कम्पिटिसन गर्दाखेरि आफू चाहिँ कमजोर हुनेछ भने त्यो विषयमा हामी नलाग्ने। हामी कस्तोमा लाग्ने भने, एउटा अरू कोहीसँग छैन, हामीसँग मात्रै छ, जसलाई भन्छ एब्सोल्युट एडभान्टेज भनेको। हामीसँग के छ, हामीसँग लुम्बिनी छ, हामीसँग सगरमाथा छ, हामीसँग पशुपतिनाथ छ मानौँ, भनेपछि त्यो अरूसँग छैन। हिन्दू धर्मावलम्बी भए पशुपतिनाथको दर्शन गर्न आउने, बुद्धिस्टहरू भए लुम्बिनी जाने, अब विश्वको चाहिँ उत्कृष्ट हिमालहरू हेर्न आउने भए सगरमाथा आउने, हाम्रो त्यो एउटा त्यसलाई भन्छ एब्सोल्युट एडभान्टेज, जहाँ कि हामीसँग मात्रै छ, त्यो हामीले विश्वमा परिचय गराउनु पर्यो, विश्वलाई आकर्षण गर्नु पर्यो। त्यो एउटा भयो। दोस्रो के छ भने, हामीले कम्पेयर गर्ने, उनीहरूको भन्दा हाम्रो उत्कृष्ट हुन्छ, हाम्रो पहाडमा भएको चिज यो चिज हाम्रो राम्रो छ भनी त्यो विषयमा हामी अगाडि बढ्ने। जस्तो अहिले पर्यटन क्षेत्रमा हाम्रो छ, हाइड्रो इलेक्ट्रिकमा हाम्रो छ, कृषिमा हाम्रो छ, इभन कफीमा अहिले भनौँ, यदि कफीलाई चाहिँ विश्व बजारमा नेपालको कफीलाई चाहिँ राम्रो रूपमा ब्रान्ड गर्ने भने नेपालले कहिले पनि त्यो सप्लाई गरेर भ्याउँदैन, होइन। हामी त्यस्तो विषयमा जाने, न कि यो सुकुम्बासीलाई एकट्ठा जग्गा दिएर गाउँमा काँगो लगेर छाप्रो बनाएर राख्ने पक्षमा म छैन। म त के चाहन्थेँ भने, सुकुम्बासीलाई यस्तो उद्योगमा चाहिँ एउटा कामदार बनाउने, त्यो उद्योग चाहिँ उसको जीवनको ग्यारेन्टी दियोस्, त्यहीँ नै उसले पेन्सन पाओस्, उसका बच्चाहरूले त्यहीँकै त्यो उद्योगको छेउछाउमा भएको स्कुलमा उद्योगले चाहिँ पैसा तिरेर लगानी गरेर चाहिँ स्कुलको चलाएको ठाउँ होस्। हाम्रो चाहिँ अहिले सोच के भएको छ भने सुकुम्बासीलाई जग्गा दिने सानो कतै गाउँमा गएर त्यसको अवस्था कहिले पनि सुध्रिँदैन। एक कट्टा दुई कट्टा जग्गाले त्यो सुकुम्बासीको जिन्दगी जहाँको त्यहीँ हुन्छ। जग्गा दिनुको सट्टा उसलाई चाहिँ रोजगार दिने हो, उसको जीवन स्तर बढाउने हो, मेरो चाहिँ भनाइ।
अब कार्यक्रमको अन्त अन्ततिर पनि आएका छौँ, जीवनमा यहाँले चाहना हुँदाहुँदै गर्न नपाएका वा नभ्याएका कुराहरू केही छन् कि, केही सम्झनुहुन्छ?
अझै टाइम त छ मेरो, मलाई चाहिँ एउटा नेपालमा या क्यानाडामा जुनसुकै देशमा होस् मलाई चाहिँ सर्टेन लेभलको अझै नेपालको नाम गर्वका साथ नेपालले लियोस् मेरो नाम, ताकि त्यस्तो किसिमको काम गर्न सकौँ भन्ने मेरो तीव्र इच्छा अझै पनि छ कि एकजना नेपाली क्यानाडामा बसेर नेपालको इज्जत नेपालको शिर उचाइ गरेछ भन्ने त्यस्तो किसिमको म लालायित छु, त्यसको खोजीमा छु म। त्यही नै मेरो अहिलेको टार्गेटै त्यही छ।
अब जीवनको आफ्नो काम कर्तव्यमा सन्तुष्ट भएका कुराहरू र अलिकति सन्तोषजनक नलागेका कुराहरू पनि केही छन् सम्झनुहुन्छ अहिलेसम्म?
होइन, सन्तुष्ट त म कोर्स जहाँ अहिले आइपुगेको छु, अब सन्तोष माने भने प्रगति हुँदैन भन्थ्यो है, प्रगति हुने हो भने सन्तोष मान्ने होइन, जति छ त्यसमा अझ अघि बढ्ने हो। तर मलाई लाग्छ मैले जे गरिरहेको छु जहाँसम्म पुगेको छु राम्रै गरेको जस्तो फिल भएको छ, गर्न नपाएको भन्ने त मलाई त्यस्तो रिग्रेट त छैन, मैले जे चाहेको थिएँ त्यो पाएको छु। मेरा नेपालमा फ्यामिलीहरू सुरक्षित हुनुहुन्छ, नेपाल मेरो गन्तव्य एउटा मेरो मातृभूमि हो, जहिले जाँदा पनि मैले मेरा आफन्तहरूले मलाई माया गरेकै हुनुहुन्छ, म यहाँ आउँदा पनि यहाँ पनि एउटा राम्रै स्थान राम्रै इज्जत साथ बसेको छु, केही व्यक्तिहरूले मलाई राम्रै सम्मान एउटा मान्नुहुन्छ भनेपछि ओभरअल म चाहिँ आई एम ह्याप्पी वाट आई ह्याभ बिन डुइङ।
हजुर, स्वदेश आउने जाने प्रसङ्गमा कुनै बेला चाहिँ अलिक धेरै वर्षपछि स्वदेश आउनुभयो होला, धेरै समयको अन्तरालपछि, त्यो बेला चाहिँ अब यहाँलाई कस्तो लाग्यो, जन्मथलो पनि पुग्नुभयो होला, त्यो बेलाका केही अनुभूतिहरू देखेका नयाँ कुराहरू के रहे त्यो बेला स्वदेशमा?
म हुन त अघि भनिसकेँ म अलमोस्ट एभ्री इयर म नेपाल जान्छु समरतिर, प्राय समरमा, र म 25 वर्षको दौरानमा चाहिँ यो कोभिडको टाइममा 6 महिना नेपाल बसेको, नेपालमै बसेर यहाँ पढाएँ, अनलाइन पढाउनु पाउँथ्यो र नेपालमै बसेर मैले यहाँ पढाएँ। त्यही बेलामा त्यो नेपालीज मार्केटिङ एसोसिएसन खोलेको पनि त्यही बेलामा हो, र म जति समय जति पटक नेपाल जान्छु त्यति पटक मैले नयाँपन देख्छु नेपालमा। पहिला चाहिँ पहिला भनौँ अब केही समय अगाडि चाहिँ मलाई दिक्क लाग्थ्यो, हर्न बज्ने, धुलो धुवा हुने, चाहिँ भिडभाड हुने, टायर बाल्ने, तपाईँको हडताल जुलुस हुने, यो चाहिँ क्रमिक रूपले एयरपोर्टदेखि नै चाहिँ आफू चाहिँ डराउँदै जानुपर्ने अवस्था चाहिँ मैले विगत केही वर्षदेखि चाहिँ त्यो देखेको छैन। काठमाडौँ भ्यालीमा मैले चाहिँ सफा सुग्घर राम्रो हाइवे राम्रो, त्यहाँ चाहिँ अहिले व्यक्तिहरू पनि सभ्य, तपाईँको हर्नहरू बजाउने, धुलो धुवा पनि कम हुने, हेर्दाखेरि एउटा म चाहिँ साँच्चीकै एउटा विकसित मुलुकको सहरमा आएको जस्तो आफूलाई फिल हुन्छ। मैले चाहिँ धेरै राम्रो देख्छु एभ्री डे, अहिले म नेपालको एभ्री इयर म नेपाल जाँदा केही न केही नयाँ देखेको हुन्छु, केही न केही सकारात्मक परिवर्तन भएको देखिरहेको छु।
अब स्वदेशमा नहुँदा गुमाएका कुरा र विदेशमा हुँदा पाएका कुराहरू भनौँ न, केही पाउँदा केही गुमाइराखिएको पनि हुन्छ भनिन्छ होइन, स्वाभाविक रूपमा जीवनमा, त्यो चाहिँ के देख्नुहुन्छ यहाँ नहुँदा गुमाएका कुरा?
सबभन्दा ठुलो गुमाउने भनेको अब त्यो सबैलाई मलाई मात्रै होइन सबैलाई, तपाईँको प्यारेन्ट्सहरू आमा बुवासँग सँगै बस्नु पाउनुहुन्न, पाउनु भएन होइन, कति त अन्तिम समयमा पनि पुग्नु नपाउने अवस्था नै आउँछ, आयो पनि मलाई मेरो आमाको बेलामा, तर बुवाको बेलामा म चाहिँ छुट्टी लिएरै म चाहिँ 1-1.5 महिनैसँगै बसेँ, त्यो अवस्था चाहिँ आउँछ, रिग्रेट हुन्छ जब विदेश हुन्छ, दुःखका समाचार नै सुन्नु पर्ने हुन्छ, सुखका समाचार नै सुन्नु पर्ने हुन्छ, सुन्ने मात्रै हो अरू केही गर्न नसक्ने अवस्था नै हुन्छ। तर पनि जे भाषा अब मलाई त्यत्रो ठुलो चाहिँ पीर चिन्ता खासै छैन, यता पनि उता पनि अब जे भइरहेको छ राम्रै भइरहेको छ, म चाहन्छु देश स्थिर भयो, देशले विकासको गति लियो भने सम्पूर्ण जनताले पनि सुख पाउने रहेछ, र अहिलेको मैले चाहिँ त्यही पोजिटिभ फिल भइरहेको छ देशप्रति।
जीवनमा सफलताको कुरा पनि गर्छन् होइन, अब एउटा सफल जीवन के, कस्तो जीवनलाई चाहिँ सफल जीवन भन्न सक्छौँ, आफ्नै आत्मअनुभूतिबाट केही बताइदिनुहोस् न।
अघि मैले भने यो जीवन सफल र असफल भन्ने चाहिँ यो उमेरले हुँदै जाँदो रहेछ भने नि, अब म अहिले चाहिँ आफूलाई अहिले फिल चाहिँ कस्तो हुन्छ भने म बढी घरिघरि मलाई आध्यात्मिक सोचहरू जीवनको चाहिँ अर्थहरूको बारेमा अलिकति चाहिँ यो त दार्शनिक किसिमको पढ्न पनि त्यस्तै त्यस्तै किताबहरू पढ्न मन गर्ने त्यो किसिमको अब अहिलेको अवस्था आयो। तर जीवनमा हरेक उताव चढाव चाहिँ त्यो आफ्नो जीवनको चक्र अनुसारको युवा अवस्थामा अलिकति प्राउड अवस्थामा यो चाहिँ अवस्थै पछि परिवर्तन हुँदो रहेछ। एउटा म एउटा मेरो पेसामा भन्यो भने करिब 35 वर्ष भन्दा बढी भयो मैले पढाएको नेपाल क्यानाडा मङ्गोलिया गरेर। मैले अब मेरो खासै मेरो चाहिँ मेन पेसा भनेको म एउटा प्राज्ञिक मान्छे नै भएँ। त्यस कारणले गर्दाखेरि जहाँ जानुपर्ने थियो यहाँसम्म आएँ। कहिलेकाहीँ आफूलाई पनि अचम्म लाग्छ, एउटा गाउँमा एउटा सानो गाउँमा हामी त थारू गाउँको स्कुल थियो हाम्रो त्यहाँ भण्डारामा। मेरा साथीहरू सबै तिनीहरू चौधरीहरू अरू अरू दरैँहरू अरू लोकलहरू हुन्थे र अहिले आफूले आफूलाई कहिलेकाहीँ फर्केर हेर्दा म त्यो ठाउँको मान्छे अहिले यो ठाउँमा आएर विश्वका कयौँ देशका विद्यार्थीहरूलाई चाहिँ तिनीहरूको अगाडि उभिएर मैले पढाउनु पाउँदा आफूलाई गर्व गर्छु र म सफल भएको महसुस गर्छु।
डायस्पोराको चर्चा त अब पछिल्लो दशक निकै हुने गर्छ होइन। अब नेपाली डायस्पोराले चाहिँ स्वदेशलाई मातृभूमिलाई पुर्याउन सक्ने लाभहरू कस्तो देख्नुहुन्छ यहाँ? त्यसको सम्भावनाहरू अगाडि के छन् जस्तो लाग्छ यहाँलाई?
डायस्पोरा भनेको अधिकार पनि सम्मान पनि दुइटै चाहिने अवस्था रहेछ। एकपटकको नेपाली सधैँको नेपाली भने जस्तै म एकपटक नेपाली भयो, नेपालीमा जन्मेको हुर्केको पढेको मेरा आफन्त मेरा दाजुभाइ मेरा सबै नै नेपालमा भएर म स्वट्ट यहाँ आएपछि यहाँ आउने बित्तिकै तँ पराई भइस्, अब तँसँग हाम्रो कुनै सम्बन्ध छैन भनेर सम्बन्ध काट्यो भने निश्चित रूपले त्यो डायस्पोराहरू चाहिँ पलायन हुन्छन्। तर त्यहाँ गए पनि यहीँकै हो हाम्रै हो भन्नुभयो भने त्यो डायस्पोरा चाहिँ जहिले पनि सम्पर्कमा हुन्छ। जस्तो तपाईँ भन्नुहोस् काठमाडौँमा बस्ने कयौँ मान्छेहरू दसैँ तिहारको बेलामा आफ्नो घर फर्केका हुन्छन् होइन, कोही पाल्पा हुन्छ कोही झापा गा हुन्छन्। त्यस्तै अवस्था डायस्पोरा पनि टाइममा आफ्नै मातृभूमिमा गएको हुन्छन्। त्यो अवस्था सिर्जना गर्ने काम चाहिँ अब सरकारको काम हो। सरकारले विदेशमा बसेका डायस्पोराहरूलाई तिमीहरू जहाँ भए पनि तिमीहरू नेपाली हो, तिमीहरूलाई यो अधिकार हामीले दिन्छौँ। ल ठिक छ राजनीतिक अधिकार नदियोस् किनभने राजनीतिक अधिकारले केही विवाद ल्याउला, तर त्यहाँ अरू नै राजनीतिक बाहेक आर्थिक सामाजिक शैक्षिक अरू के हुन्छ ती सम्पूर्ण अधिकार दिएको खण्डमा ती डायस्पोराहरूको सम्पर्क सधैँ चाहिँ देशसँग रहिरहन्छ। तपाईँलाई भनौँ अब अहिले करिब 30% भन्दा बढी चाहिँ रेमिटेन्सबाट चाहिँ विदेशी मुद्रा आर्जन भएको छ सरकारलाई हाम्रो अर्थमन्त्रीको चाहिँ भनाइमा। त्यत्रो त्यत्रो पैसा डायस्पोरा बाहिर बस्नेहरूबाट आइरहेको छ भने तिनीहरूलाई चाहिँ सकेसम्म सम्बन्ध हाम्रो टुटेको छैन, हामी बाहिर भए पनि हामी नेपाली नै हौ भन्ने किसिमको भावना सरकारले बनाउनु पर्ने हुन्छ। अब अहिले विदेशमा बस्यो विदेशी नागरिकता लिने बित्तिकै त्यो विदेशी भयो, त्यसले भिसा लिनु पर्ने भयो। एउटा हिन्दुस्तानी एउटा इन्डियन चाहिँ नेपाल जाँदाखेरि भिसा पनि चाहिँदैन, उसलाई चाहिँ त्यहाँको लोकल स्तरको चाहिँ रेट हुन्छ। तर एकजना त्यहीँ जन्मेर हुर्केर 5 वर्ष विदेश बस्ने बित्तिकै विदेशी हुन्छ र उसलाई प्लेनमा चढ्दा पनि उसलाई डलरमा चाहिँ छुट्टै चाहिँ टिकट तिर्नुपर्छ। त्यो भयो भने के हुन्छ नि, यसले चाहिँ एउटा इन्टिग्रेसन चाहिँ नल्याएर त्यो मान्छेलाई चाहिँ एउटा आफैले चाहिँ पराई भएको जस्तो फिल हुन्छ र डायस्पोराको कनेक्सन देशसँग चाहिँ टुट्दै जान्छ। अहिले मेरो जेनेरेसन सेकेन्ड जेनेरेसनसम्म होला, त्यसपछि सायद नहुनसक्छ। त्यस कारणले हाम्रो चाहिँ दायित्व के हुन्छ भने सरकारले चाहिँ डायस्पोराहरूको लागि चाहिँ उत्कृष्ट एउटा चाहिँ त्यहाँ चाहिँ नेपालमा लगानी गर्न सक्ने नेपालमा आउन सक्ने नेपालमा उसको चाहिँ सम्पत्तिहरूकोदेखि लिएर सम्पूर्ण अधिकार चाहिँ दिएर एउटा अन्य नेपालीले पाउने अधिकार बराबरको दिएको खण्डमा चाहिँ देशको आर्थिक देशको सामाजिक देशको शैक्षिक देशको ब्रान्ड भन्ने अघि मैले ब्रान्डको चाहिँ एउटा उत्कृष्ट चाहिँ विकास हुन्छ। अब त्यो चाहिँ मैले चाहिँ त्यहाँका पोलिसी लेभलका विशेष गरेर सरकारमा रहेका व्यक्तिहरूलाई यसमा चाहिँ ध्यान दिन त अनुरोध पनि गर्न चाहन्छु।
फेरि एउटा प्रसङ्ग थप्छु, अब मल्टिकल्चरल काउन्सिल क्यानाडामा होइन, अब नेपाली संस्कृतिलाई र नेपालीलाई नेपाललाई चाहिँ क्यानाडेलीहरूले कसरी बुझ्छन्? त्यो मल्टिकल्चरमा नेपालको कल्चर चाहिँ कति छ त्यहाँ, यो बारेमा केही बताइदिनुहोस् न।
अब यस्तो हुन्छ, हामी के गर्छौँ भने मल्टिकल्चरमा हरेक वर्ष विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरू यहाँ चाहिँ हुन्छ। त्यसमा मेरो हाम्रो नेपालीहरूको सधैँ कार्यक्रममा हाम्रो सहभागिता हुन्छ। कहिले हामीले चलाखे नाच गर्छौँ, कहिले हामी ढिमी बाजा बजाउँछौँ, कहिले हामीले पञ्चे बाजा बजाउँछौँ, कहिले हामीले तिजको चाहिँ महिलाहरूले चाहिँ तपाईँको छड्के तिलहरी लाएर चाहिँ स्टेजमा गएर चाहिँ पुरा गरेका हुन्छन्। जतिखेर जहिले पनि फेरि कार्यक्रममा जाँदाखेरि दौरा सुरुवाल टोपी लाएर हामी पुगेका हुन्छौँ। नेपाली त यहाँ चाहिँ एउटा सानो समूह भए पनि नेपाल र नेपालीलाई चाहिँ यहाँ मेन स्ट्रिम क्यानेडियनहरूले या क्यानाडामा अरू मल्टिकल्चरका मान्छेहरूले नेपाललाई राम्ररी रिकगनाइज गरेका छन्। यही एउटा मेरो नेतृत्व पनि छ र मेरो साथसाथै हाम्रो नेपाली कम्युनिटीको ठुलो सहभागिता पनि हुने कारणले गर्दाखेरि हाम्रो पहिचान चाहिँ राम्रै भइरहेको छ।
अब कार्यक्रमको अन्तमा अब यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास छ। एउटा कुनै गीत सम्झिदिनुहोस् न यहाँलाई मनपर्ने, धेरै पटक सुन्नुभएको अथवा कहिलेकाहीँ गुनगुनाउनु भएको होइन?
अहिले सबभन्दा मनपर्ने गीत चाहिँ अहिले यो तपाईँलाई रौनी ठड्याउने गीत चाहिँ एउटा बहुत राम्रो गीत छ, रातो र चन्द्र सूर्य भन्ने जङ्गी निशान हाम्रो है। त्यो गीत चाहिँ हाम्रो यहाँ धेरैले गाउँछन् पनि, बडा राम्रो छ, राष्ट्रिय गीत छ, बडा त्यसले चाहिँ एउटा चाहिँ एक्साइटमेन्ट पनि ल्याउँछ, मलाई खुब मनपर्छ त्यो गीत।
हस् त, यहाँले क्यानाडाबाट समय दिनुभयो रेडियो नेपाल कार्यक्रम घर देश परदेशका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद सर, थ्याङ्क यू सो मच।
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो र गचरियो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो र गचरियो
त। आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गऱ्यौँ विगत करिब 27 वर्षदेखि क्यानाडामा रहनुहुने सेन्टेनियल कलेज टोरन्टोका प्राध्यापक डाक्टर तुलसी धरेलसँगको अन्तरङ्ग कुराकानी। गत हप्ताको कार्यक्रमका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्यौँ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस् त, अम्बर गुरुङ र फतेमानको स्वर, अम्बर गुरुङको सङ्गीत र गोपाल प्रसाद रिमालको रचनाको यो देशभक्ति गीतसँगै आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी शङ्कर भण्डारीसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
अटल यो झुके न यो कहिले, लत्रे न यो कहिले, जङ्गी निशान हाम्रो, हिमाल झैँ अटल यो झुके न यो कहिले, लत्रे न यो कहिले, जङ्गी निशान हाम्रो, यो जन्म दै जगतमा कैयौं प्रहार आए, साम्राज्य दुई हारे हारे निशान हाम्रो। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जब सम्म चन्द्र सूर्य आकाशमा रहन्छ, तबसम्म हुन्छ आफ्नै रातो र गरियो हाम्रो, जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ, तबसम्म हुन्छ आफ्नै रातो र गरियो हाम्रो। यसरी छन् साधु जो जो यहाँ जगतमा सबको शरण दलियो जंगी निशान रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो रगत शरीर